बिस्मिल्लाह रहमान रहीम। नाज़रीन कराम, अस्सलाम वालेकुम। प्रोग्राम हमारी निगाह में आज हमारी गुफ्तगू का मौजू शाम यानी सूर्या में होने वाली साजिश और नामनी की सूरत हाल है। इस मौजू पर गुफ्तगू करने के लिए हमने अपने स्टूडियो में जनाब नासिर अब्बास शिराज़ी, जो कि मजलिस वहदत मुस्लिमीन की शुरा आली के मेम्बर और मरकज़ी काबीना के रुकन भी हैं, को दावत दी है। इस सिलसिले में हम जनाब नासिर अब्बास शिराज़ी साहब से पूछना चाहेंगे कि ये जो बेदारी की लहर और तहरीकें जो मशरिक़ वस्ती में नज़र आ रही हैं, इन सब का तसलसल आया शाम से भी मिलता है या शाम की सूरत हाल मुख्तलिफ है? क्योंकि इन तमाम तहरीकों में जो मशरिक़ वस्ती में पाई जाती हैं और रूनमा होती हो रही हैं, इनमें इस्लामी और अवामी अंसर नज़र आ रहा है, क्या शाम में भी ऐसे ही है?
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले तो मैं ये अर्ज़ करना चाहूँगा कि ये बहुत अहम है कि चूँकि इस वक्त जो इज्तमाही माहौल बना हुआ है, उस माहौल के नतीजे में समझा ये जा रहा है कि जैसे मिडल ईस्ट के अंदर इस्लामी बेदारी की तहरीकें हैं कि जो डिक्टेटर हुक्मरानों के ख़िलाफ़ फ़ाल हैं, और उन्हीं डिक्टेटर हुक्मरानों के ख़िलाफ़ चलने वाली इन इस्लामी बेदारी की तहरीकों का तसलसल सीरिया के अंदर भी है, बावर ये किया जा रहा है। और अनफॉर्चुनेटली जो वेस्टर्न मीडिया है वो इसको इतने भरपूर तरीके से प्रोपेगेट कर रहा है कि इस वक्त दुनिया के अंदर अगर कोई बर्निंग इशू नज़र आ रहा है तो वो या लीबिया का नज़र आ रहा है, क्योंकि वो अनअवॉइडेबल है, वहाँ पर जंग है बाकायदा तौर पे, इसलिए उसको देना पड़ रहा है, या फिर ये कि सीरिया का नज़र आ रहा है। लेकिन हकीकत हाल मुख्तलिफ है, और मैं चाहूँगा कि आपको उसकी थोड़ी एक बैकग्राउंड बताऊँ कि क्यों सीरिया की सूरत हाल मुख्तलिफ है। ये दुरुस्त है कि सीरिया के अंदर उस पैटर्न की डेमोक्रेसी नहीं है जिस पैटर्न की डेमोक्रेसी को बाज़ वेस्टर्न कंट्रीज़ के अंदर आइडियलाइज किया जाता है। लेकिन अगर आप वेस्ट ही को देखेंगे तो वेस्ट ही के अंदर आपको मुख्तलिफ वैराइटीज़ ऑफ डेमोक्रेसी मिलेंगी। मसलन एक डेमोक्रेसी आपको मिलेगी जो यूके में मिली है कि जहाँ आइनी तौर पर किंग एग्जिस्ट करता है, जबकि डेमोक्रेसी कंट्रेरी टू किंगशिप है, इसका किंगशिप के साथ कोई ताल्लुक है नहीं। इसी तरीके से मुख्तलिफ दीगर इलाकों के अंदर भी अगर आप देखेंगे तो उन्होंने इंडिजिनस डेमोक्रेसी मुतारफ़ कराई है कि जो उनके मकामी हालात और उसके मुताबिक तकाजों से हम मांगो। तो ये दुरुस्त है कि उन पैरामीटर्स पर कि जिसे वेस्ट आइडियलाइज करता है, उन पैरामीटर्स पर यहाँ डेमोक्रेसी नहीं है। लेकिन जिन पैरामीटर्स पर हम दीगर लोगों को डिक्टेटर कहते हैं, उन पैरामीटर्स पर यहाँ डिक्टेटरशिप भी नहीं है। अगर आप दीगर खितों में देखें तो कोई 40 साल से बैठा है, कोई 30 साल से बैठा है, कोई 32 साल से बैठा है, और जिन हुक्मरानों के खिलाफ तहरीक चल रही है, सीरिया के इस प्रेजिडेंट को बशर अल असद को टोटल 10 साल हुए हैं इस यहाँ पर प्रेजिडेंट के तौर पर, तो ये कम अरसा है उनके मुकाबले में अगर ये मुद्दत वाली बात की जाए। दूसरा ये है कि सीरिया और दीगर तमाम इलाकों के अंदर जो चलने वाली तहरीकें हैं उसमें सीरिया डिफर यूँ करता है कि उन तमाम इलाकों में लोग खड़े हुए हैं और वो ये समझते हैं कि हमारी तरक्की की राह में, हमारी इज्जत और वक़ार की राह में, और इस्लामी बेदारी की राह में, और हम जिन बुनियादों पर अपनी फॉरेन पॉलिसीज़ को मुरतब करना चाहते थे उसकी राह में अगर कोई खड़ा है तो हमारे हुक्मरान खड़े हैं। बिल्कुल उसके वाइस वर्सा अगर आप सीरिया को देखते हैं, शाम को देखते हैं, तो शाम की हुकूमत 100% तर्जमान है वहाँ की अवाम की। और ये जो डेमोक्रेसी की तारीफ़ करते हैं कि डेमोक्रेसी की गवर्नमेंट होती है जो गवर्नमेंट ऑफ द पीपल, फॉर द पीपल एंड बाई द पीपल होती है, तो ये एक हकीकत है कि वहाँ के लोगों ने रिकग्निशन दी है इस प्रेजिडेंटशिप को। और इसके अलावा ये है कि इन्होंने जितनी फॉरेन पॉलिसी इख्तियार की है, जितने स्टैंड्स लिए हैं, वो तमाम के तमाम स्टैंड्स वहाँ के अवाम की उमंगों और उनकी ख्वाहिशात की तर्जमानी करते हैं। लिहाजा ये भी एक बड़ा कॉन्ट्रडिक्शन है उन दीगर ममालिक के अंदर चलने वाली तहरीकों से कि जो वहाँ पर आवाम की कोई से नहीं है, वहाँ पर आवाम की हकूमती मामलों में कोई आवाज़ नहीं है, वहाँ के अवाम बिल्कुल बरक्स समत में चल रहे हैं और उनकी हकूमतें बिल्कुल बरक्स समत में चल रहे हैं। जैसा कि मिस्र की मामलात आपके सामने हैं, त्यूनस के मामलात आपके सामने हैं, बहरीन और यमन के मामलात आपके सामने हैं, लेकिन यहाँ पर ऐसा है कि अवामी राय की तर्जमानी जो है वो मौजूदा हकूमत करती है। फिर ये कि आप ये देखेंगे वहाँ पर अगर सोशल डिफरेंसेस की बात करें तो उन दीगर इलाकों के अंदर ये डिफरेंसेस बहुत ज़्यादा हैं, लेकिन यहाँ पर इन डिफरेंसेस का भी वो लेवल नहीं है। अलबत्त हम ये कहते हैं कि वो दुनिया के अंदर कोई भी कंट्री ऐसा नहीं है कि जो अपर और लोअर क्लास के दरमियान डिफरेंस न रखता हो, लेकिन ऐसा ही है शाम के अंदर भी। लेकिन शाम के अंदर गैप उस लेवल का नहीं है जिस तरीके से दीगर अरब कंट्रीज़ के अंदर हैं, तो इसकी इक्तसादी रीजंस भी नहीं है। फिर ये कि शाम के अंदर इन अ सेंस डेमोक्रेसी भी है और बाकायदा एक पार्लियामेंट इलेक्ट होती है, और जब आपने नाम सुना होगा कि दरा के इलाके में جب انہوں نے آپریشن کرنے کی کوشش کی گئی تو کوئی چند سو کی افراد کی تعداد بتائی گئی کہ جو ممبرس آف پارلیمنٹ ہیں جنہوں نے ریزائن دیا. تو یہ اس بات کو بھی تو انڈیکیٹ کرتا ہے کہ بالآخر وہ لوگ پارلیمنٹیرینز وہاں موجود تھے اور وہاں پر وہ اپنے کسی الیکٹورل پروسیس کے ذریعے وہاں پر انتخاب ہو کر آئے تھے اور ان کی کوئی سے تھی. اور جب انہوں نے اس کو ڈس ایگری کرنا چاہا, کسی بات پر حکومت سے ڈس ایگری کرنا چاہا, دے مینج ٹو ڈو اٹ, اور اس پر کوئی ریئیکشن نہیں ہوا, کوئی رد عمل نہیں ہوا, اور یہ بہت درست طریقے سے انجام پایا. تو پہلی بات تو یہ ہے کہ مغرب نے اپنے میڈیا کے بل بوتے پر سوء استفادہ کرنے کی کوشش کی ہے کہ شام کے اندر جو موومنٹ چل رہی ہے یہ دراصل اسی موومنٹ کا ایک تسلسل ہے جو دیگر ممالک کے اندر چل رہی ہے. بالکل ایسا نہیں ہے, بلکہ یہ 100% ایک باہر سے ترتیب شدہ ایک کانسپائریسی ہے جس کے اندر مقامی ایلیمنٹس کو یقیناً یوز کیا گیا ہے, جس کے اندر بہت بلک میں سرمایہ لگایا گیا ہے اور جس میں کئی ممالک انوالو ہیں, جو دراصل اس خطے کے اندر امریکی مفادات کی راہ میں حائل سب سے بڑے عرب کنٹری کی دیوار شام کو توڑنا چاہتے ہیں اور شام کی حکومت کو گرانا چاہتے ہیں.
آپ کی بات سے دو چیزیں مزید سامنے آتی ہیں اور ہم چاہیں گے کہ ان کو آپ واضح فرمائیں. ان میں سے ایک یہ کہ آپ نے کہا کہ بشار الاسد وہاں پر 10 سال سے حاکم ہے, جبکہ اگر دیکھا جائے تو بشار الاسد کے والد وہاں پہ ان سے پہلے حاکم تھے اور ان کی حکومت کا کافی عرصہ دراز رہا. ساتھ ہی آپ نے یہ بھی فرمایا کہ شام میں بشار الاسد کو عوامی حمایت حاصل ہے, تو یہ حمایت کس طرح کی ہے اور اس کے کیا خد و خال ہے؟
اگر ابھی آپ بات کریں کہ جو پروٹیسٹ ہو رہے ہیں دیگر علاقوں کے اندر, درا میں ہوئے ہیں یا ہومس میں ہوئے ہیں یا ایک آدھ اور علاقے میں ہوئے ہیں, ان مظاہروں کو آپ کمپیریزن کریں جو کوئی 3 یا 4 ہفتے قبل بشار الاسد کی حمایت میں مظاہرے ہوئے تھے, تو ویسٹرن میڈیا نے یہ بیان کیا ہے, شام کی کل آبادی آپ کے علم میں 2.5 کروڑ سے کچھ زیادہ ہے, ویسٹرن میڈیا نے یہ بیان کیا ہے کہ پورے ملک سے مجموعی طور پر 1 کروڑ سے زیادہ لوگ نکلے ہیں بشار الاسد کی حمایت میں. یہ 50% پلس کے لوگوں کا نکلنا یہ اتنی بڑی فگر ہے کہ جو خود اس بات کو انڈیکیٹ کرتی ہے کہ لوگ اپنے موجودہ پریزیڈنسی یا اس کے ساتھ جو ہیں وہ ہم آنگ ہیں. اور پھر یہ بھی آپ ذہن میں رکھیں کہ اسٹل ہی از پریزیڈنٹ, ناٹ ہی از دا کنگ, ناٹ ہی از آٹوکریٹ. وہ آٹوکریٹ اور کنگ کے ٹائٹل کے ساتھ ابھی نہیں ہے, بلکہ وہ ایک پریزیڈنٹ کے ٹائٹل کے ساتھ ہے جس کے نیچے بعض دیگر ادارے جو ہیں وہ کام کرتے ہیں. ایک دوسرا یہ ہے کہ سیریا ایمرجنسی کیفیات کا شکار ہے, اور آج سے نہیں ہے, ایک عرصے سے ہے. سیریا نے مختلف مواقع پر یہ عندیہ دیا ہے کہ وہ ایمرجنسی کو ختم کرنا چاہتا ہے, اور انہوں نے یہ عندیہ دیا ہے کہ وہ لوگوں کو پولیٹیکل سیٹ اپ کے اندر لانا چاہتے ہیں اور مزید ریفارمز کرنا چاہتے ہیں. اور ایک مرتبہ نہیں, یہ کئی مرتبہ بعد, لیکن ہر مرتبہ کیا رکاوٹ آئی ہے؟ مثلاً آپ یہ دیکھیں کہ 2005 سے پہلے پہلے سیریا کی افواج اس کی درخواست پر گئی ہوئی تھیں, لبنان کی درخواست پر لبنان میں موجود تھیں اور لبنان کی سوورینٹی اور لبنان کی سوائل کو پروٹیکٹ کرنے کے لیے وہاں پر موجود تھیں. وہ ایسا وقت نہیں ہوتا کہ جب آپ کی فوجیں اسرائیل کے مقابلے میں ایک بارڈر کے اوپر کھڑی ہیں, اس وقت آپ انٹرنلی پولیٹیکل اصلاحات کرانے کی آئیڈیل پوزیشن میں نہیں ہوتے. اور ظاہر ہے کہ ہر ایک کو ہم انقلاب اسلامی ایران سے کمپیریزن نہیں کر سکتے کہ جو دوران جنگ بھی اتنی سالڈ گراؤنڈ رکھتا ہے کہ وہ ڈیموکریٹک پروسیس کے اوپر کوئی آنچ نہیں آنے دیتا. یہاں ایسا نہیں ہے. ایک تو یہ کہ ان کی تمام افواج اس وقت بھی جنگ کے ماحول میں تھیں. اس سے پہلے اگر آپ یاد کریں کہ مسلسل 2 یا 3 عرب اسرائیل جنگوں میں شام کا بڑا کلیدی کردار رہا ہے, تو شام مسلسل ایک سپریشن کا شکار ہے. پھر 2005 کے بعد جب رفیق حریری کو مرڈر کر دیا گیا تو اس کا الزام شام پہ لگا کر انٹرنیشنل ٹریبل بنا دیا گیا, اور پھر شام کو دوبارہ ایک پریشر اور دباؤ میں لا کر اس کو مجبور کرنے کی کوشش کی گئی کہ وہ ویسٹ کے سامنے جھک جائے, لیکن شام نے اس سے انکار کیا. تو یہ جو ٹیکنیکس اختیار کی گئیں اس سارے مرحلے میں, اور شام کے لیے بڑا ویزیبل تھا کہ شام کو اگر سنبھلنے کا موقع ملتا تو وہ یقیناً لوگوں کو دینا چاہتے تھے, ایکسس دینا چاہتے تھے, پولیٹیکل پروسیس کو مزید وائڈ کرنا چاہتے تھے. لیکن جب شام کو مسلسل مہلت ہی نہیں ملی تو شام سے ہم اس طرح کے آئیڈیل صورتحال کی توقع نہیں رکھ سکتے کہ جو جیسے آپ ایک آئیڈیل ڈیموکریسی کہیں وہ نہیں ہو سکتی.
جیسا کہ آپ نے کہا کہ یہ عوامی تحریک نہیں ہے اور اس کے پیچھے باقاعدہ بیرونی ہاتھ فعال ہے اور اس بغاوت کو کامیاب بنانے کے لیے کوشاں ہے, تو ہماری خواہش ہوگی کہ آپ اسے مزید واضح فرمائیے.
آپ پہلے نمبر پہ غور کریں کہ اس عوامی تحریک کا دائرہ پورے ملک کے اوپر محیط ہوتا ہے. شام کے اندر تمام ملک مظاہروں کی زد میں نہیں ہے. پھر شام کا سب سے بڑا جو شہر ہے اس کا کیپٹل دمشق, دمشق کے اندر ابھی تک سوائے چند درجنوں افراد کے علاوہ وہ سینکڑوں میں بھی نہیں تھے. جو لوگ نکلے ہیں وہ سینکڑوں میں بھی نہیں تھے. किसी भी मुल्क के अंदर ऐसा कभी भी नहीं हुआ कि 100% अवाम एक हुकूमत के साथ आवाम हो। लेकिन यहाँ पर आप देखें कि अगर टोटल नंबर ऑफ़ द पीपल आप कलेक्ट करें तो वो शायद लाखों में भी नहीं बनते, जो अब तक मुजाहरों में निकले हज़ारों में बनेंगे, लाखों में नहीं बनेंगे। एक तो ये कि इससे आप अंदाज़ा लगाएं कि ये पब्लिक अपराइजिंग नहीं है, अवामी अपराइजिंग नहीं है। नंबर दो कि बहुत सारी चीज़ें कि जो पहले शायद पर्दा में थी, लेकिन पर्दा अख्फा में थी, लेकिन अब चाक हो चुकी हैं, खुल के सामने आ चुकी हैं। चूँकि वेस्ट बिलखसूस अमेरिका कभी भी नहीं बर्दाश्त करेगा कि इस मिडल ईस्ट के अंदर एक कंट्री ऐसा हो कि जो ईरान की बात करे, एक कंट्री ऐसा हो कि जो हमास की बात करे, एक कंट्री ऐसा हो जो हिजबुल्ला की बात करे, एक कंट्री ऐसा हो कि जो अमरीकी मफादात के खिलाफ इस खत्े के अंदर सद राह बनाओ, वो उसको कभी भी बर्दाश्त नहीं करेंगे। अल्टीमेटली वो इन्वेस्टमेंट करेंगे, अल्टीमेटली वो वहाँ पर भरपूर तरीके से सरमायाकारी करेंगे। और फिर ये जो विकी लीक्स का मामला हुआ, उसके नतीजे में बहुत सारे इनकी डॉक्यूमेंट्स अफशा हुए, तो उसमें बहुत वाज तौर पर 2005 से जो इसराइल ने और अमेरिका ने मूवमेंट स्टार्ट की थी, उसकी डिटेल्स आ चुकी हैं कि किस तरीके से उन्होंने सीरिया के अंदर अपराइजिंग करने के लिए उस वक्त से काम शुरू किया था। अब मामला ये है कि मुमकिन है उनके अपने जो टाइम लाइन उन्होंने तैयार की है, उस टाइम लाइन के मुताबिक 2 साल बाद ये वाले मुजाहरे होने थे, 2 साल बाद ये सारी अपराइजिंग होनी थी। लेकिन जब एक माहौल अवामी उन्होंने देखा तो उन्हें बहुत अच्छा महसूस हुआ दुश्मन को और कंस्पायरेसी करने वालों को, कि ये वो खास माहौल है कि जिस माहौल में पूरी दुनिया ये बावर करेगी कि ये डिक्टेटरों के खिलाफ ही मूवमेंट है, जैसे कि मिस्र के अंदर है, जैसे ये दीगर ममालिक के अंदर है, तो इसको इसी तरीके से बावर किया जाएगा। लेकिन जाहिर है हकीकतन ऐसा नहीं था। फिर ये कि इसी तरीके से उस फंडिंग की डिटेल्स भी अब सामने आ चुकी हैं, और ख़ुद वेस्टर्न मीडिया ने, मसलन वाशिंगटन पोस्ट ने इसको दिया है, इसके अलावा अरब कंट्रीज़ के पास मीडिया आउटलेट्स ने इसको दे दिया है, हर किस अखबार जो इसराइली है उसने उसको दे दिया है। और ये अब मारूफ है कि जो बहुत ज़्यादा मैसिव इन्वेस्टमेंट हुई है, 5 या 6 स्फीयर्स बयान किए जाते हैं सीरियन सोसाइटी के, जिनके ऊपर भरपूर इन्वेस्टमेंट करके उनको आमादा किया गया है कि वो लोग वहाँ पर अपराइजिंग बपा करें। और इन सारी चीज़ों को अगर आप जब करें तो आपके लिए शायद इस चीज़ को मैनेज करना आसान हो जाए कि वेस्ट पॉलिटिकली भी सऊदी अरब इसको शाम को बर्दाश्त नहीं करता, इसके अलावा उसका ये जो इस्लामी तहरीकों की हिमायत है ये उसका नाकाबिले माफ़ी जुर्म है। फिर ये कि अभी आपके सामने वो फैक्ट्स और डिटेल्स आ चुकी हैं कि डॉट एंड काम नाम की कंपनी जो सऊदी अरब की तरफ से चलाई जाती है, सऊदी अरब की स्पाई एजेंसी की मलकियत है, लेकिन वो उर्दन के दार हुकूमत में काम करती है, वो इस सारे मामले की मेजर फाइनेंसर थी। इसके अलावा जितनी एनजीओ इस सारे मामले में एक्टिव हुई उनको यूरोपीय यूनियन के ज़रिए से फाइनेंस किया गया ताकि डायरेक्ट अमेरिका का नाम ना आए। इसके अलावा जिन दो अफराद के नाम इस पूरी कंस्पायरेसी के हवाले से लिए गए, वो खुद बड़ी फाइनेंशियल बैकिंग रखते थे इदारों की, जिनमें से एक अमेरिका के असिस्टेंट सेक्रेटरी ऑफ स्टेट फ्लेटमैन हैं, जो पहले लबनान में अमरीकी सफीर भी रहे, और उसके बाद अभी शहजाद तुर्की बंदर बिन सुल्तान, बंदर बिन सुल्तान का नाम है कि जो इनकी स्पाई एजेंसी का हेड भी है। ये दोनों इस सारे मामले के वो थे और सऊदी अरब ने भरपूर तरीके से फाइनेंस किया है। फिर आप जानते हैं कि जो खुद लबनान की दाखिली पॉलिटिक्स है, जिसके अंदर जिस तरीके से शाम को मुलव्वस करने की कोशिश की गई, उसमें भी अमेरिका और सऊदी अरब के मफादात चूँकि सादरीरी ग्रुप के साथ है, तो इन्होंने भरपूर तरीके से लबनान के अंदर भी फाइनेंस किया है। और लबनान का बाज़ जगहों पर जहाँ वो हिजबुल्ला की मौजूदगी की वजह से इंतकाम नहीं ले सके, उन्होंने उसका इंतकाम सरजमीन शाम के अंदर लेने की कोशिश की है। और ये फितरी है कि ये आइडियल मौका है शाम के दुश्मनों के लिए कि वो इससे फ़ायदा उठाएं और यहाँ पर अपराइजिंग रोका करें।
अभी आपने ये कहा कि ये जो अवामी तबकात जो रोडों पे नज़र आ रहे हैं या जो तहरीक का हिस्सा हैं, उन पर बाकायदा बैरूनी सरमायाकारी की गई है, तो इस सरमायाकारी से क्या मुराद है और इन तबकात से क्या मुराद है, इन तबकात का ताल्लुक कहाँ से है?
देखिए, ये बड़ा अहम है क्योंकि इसकी अब डिटेल सामने आ चुकी हैं और गवर्नमेंट ने इसके ऊपर वर्किंग की है, जिस वर्किंग के नतीजे में अब गवर्नमेंट्स ने बाकायदा तौर पर वो ग्रुप एक्सप्लोर भी कर दिए हैं। ये बिल्कुल रिसेंट न्यूज़ हैं। लेकिन बुनियादी प्लान जो था वो ये था कि नंबर एक, इन्होंने 5 ग्रुप्स और नेटवर्क्स तश्कील दिए, जिनमें सबसे एक्टिव नेटवर्क उन बेरोज़गार नौजवानों पर मुश्तमिल था कि जिन्होंने जो खुद शामी हैं, बेरोज़गार हैं और तालीम याफ्ता हैं। इन लोगों को बाकायदा ट्रेन किया गया, इन लोगों को तरबियत दी गई, इन लोगों को शार दिए गए, इन लोगों के ऊपर बाकायदा काम किया गया। और जाहिर है कि एक बंदा कि जो पढ़ा लिखा भी हो और अभी बेरोज़गार भी हो, उसको बहकाना बड़ा आसान होता है और वह जवान भी हो। और इसके लिए इन्होंने जो प्लान किया, बड़े शहरों में 15,000, छोटे शहरों में 1500 और जो बहुत छोटे शहर थे इनमें 500 अफराद की ट्रेनिंग का इन्होंने लिया हुआ था पूरे शहर को मुख्तलिफ मनातक में तकसीम करके, और मेजॉरिटी मनातक के अंदर ये बड़े शहरों का हदफ पूरा कर चुके थे और छोटे शहरों के हदफ पूरा करने में भी थोड़ी सी मुश्किल थी, लेकिन काम उसके ऊपर जारी था। गोया ये बुनियादी स्टफ जिसने इस सारे मामले में काम करना था उसकी ट्रेनिंग का, उसकी तरबियत का और उसके ऊपर नफसियाती जंग करने का जो काम था वो बाकायदा तौर पर जारी था। ये एक दूसरा जो नेटवर्क था वो नेटवर्क क्रिमिनल्स पर मुश्तमिल था, थग्स, क्रिमिनल, ऐसे लोग के जिनका माजी क्रिमिनल एक्टिविटीज़ से भरा पड़ा है, और इसकी एक महदूद तादाद को इन्होंने भर्ती किया। और इनके जिम्मे बुनियादी काम यह था कि जब ये जवान मुजाहरा करना शुरू करेंगे तो इस ग्रुप ने किसी तरीके से उन मुजाहरीन के कायद के तौर पर सामने आना है, और इन मुजाहरीन को अगर फौजी जो उसको रोकने की कोशिश करें या जो भी सिक्योरिटी एजेंट्स जो हैं वो उन मुजाहरों को किसी खास जगह पर कटेल करने की कोशिश करें, इनका काम है उनको आपस में लड़वाना। लिहाजा और ये क्रिमिनल लोग ही कर सकते हैं, ये जाहिर है उनके साथ दस्तो गरेबान होंगे, जब वो जवाबन दस्तो गरेबान होंगे तो सारा के सारा मजमा ही लपेट में आ जाएगा और अल्टीमेटली शिद्दत का अंसर शुरू हो जाएगा। इनके जिम्मे है कि इस सारे काम के अंदर शिद्दत का अंसर लाना, जंग का अंसर लाना, गोली का अंसर लाना, और इस काम के लिए इन्होंने इन क्रिमिनल माइंडेड लोगों को वो किया। इनकी मेजॉरिटी नॉन सीरियन पर मुश्तमिल है। तीसरे नंबर पे उन्होंने ग्रोहबंदी की है, क्योंकि आपको पता है कि एक इलाका जिसमें बिलखसूस ये तरह का इलाका है ये वो इलाका है कि जो लबनान के साथ अटैच है, और लबनानी नजाद लोग यहाँ ज़्यादा पाए जाते हैं, और इत्तफाक से ये वो ट्राइब है जो रफीक हरेरी या साद हरेरी की पार्टी है। अल्टीमेटली उनके लिए इस इलाके में नफूज करना बड़ा आसान था। फिर 20 लाख के राउंड अबाउट कुर्द आबादी है शाम के अंदर, उसको अलग से इन्होंने देखा। इसके अलावा भी बाज़ लिसानी ग्रोह वहाँ पर मौजूद है, तो एक इन्होंने लिसानी ग्रोहों को मुनज़म करने का काम शुरू किया हुआ था ताकि मरकजी हुकूमत को कमज़ोर करने के लिए फसादात का दायरा यूँ फैला दिया जाए कि हुकूमत को बैक वक्त इतनी जगहों पर तवज्जो देनी पड़े कि सेंट्रल गवर्नमेंट वीक हो जाए, और उसी अंदाज से इन्होंने काम को आगे बढ़ाया। चौथा जो नेटवर्क था वो मीडिया नेटवर्क था। मीडिया नेटवर्क में फकर टीवी चैनल्स मुराद नहीं थे, बल्कि मीडिया नेटवर्क से इन्होंने एक डिटेल है, एनजीओज़ की डिटेल है, इंसानी हकूक की तंजीमों की डिटेल है, इसी तरीके से टीवी चैनल्स की भी एक डिटेल है और बाज़ मीडिया आउटलेट्स की एक डिटेल है जो उन्होंने शुरू की, जिनमें से एक बड़ा टीवी चैनल जो इन्होंने शुरू किया वो इसराइल से इससे यूके से शुरू हुआ और वो सेटेलाइट बेस्ड है। आप जानते हैं कि शाम में सेटेलाइट बहुत ज़्यादा देखा जाता है, हर घर के ऊपर सेटेलाइट के रिसीवर लगे हुए हैं और हर घर जो है वो सेटेलाइट को देखता है। तो ये एक बहुत ज़्यादा काम किया गया कि वहाँ मीडिया चैनल्स को, जिसके ऊपर $6 मिलियन तो पहले मरले में अमेरिका ने ओन किया बाकायदा तौर पर, विकिलीक्स ने दिया कि हमने इस टीवी चैनल को दिए, जिस टीवी चैनल ने यूके से नशियात शुरू की हैं और ये खालिस्तन शाम ही के मौजूदात पर नफरत फैलाने का सबब बन रहा है। इस तरीके से दीगर मीडिया आउटलेट्स की एक डिटेल है। इनके जिम्मे काम ये था कि जैसे ही शिद्दत का अंसर आए, जैसे ही गोली का अंसर आए, आपने इसकी वीडियोस बना के इसको इस तरीके से प्रोपेगेट करना है गोया शाम के अंदर एक बुहरान बपा है और शाम के लिए नामुमकिन है कि वो सरवाइव कर सके, और इसको पूरे दुनिया के अंदर फैला देना है कि शाम जो है अभी गया कि अभी गया। और ये आप देखते हैं कि जो वीडियोस उन्होंने दी हैं वो तकरीबन इसी तरह की वीडियोस जारी करने की कोशिश की गई हैं कि उसके नतीजे में मज़लूमी और इस तरह के पहलुओं को बहुत ज़्यादा बढ़ा चढ़ा कर पेश किया गया है। और जो आखिरी बड़ा नेटवर्क है वो नेटवर्क बिजनेसमैन लोगों का नेटवर्क है। इनके जिम्मे काम ये था कि जब पूरे मुल्क में अपराइजिंग खड़ी हो जाएगी, कुछ जगहों पर लिसानी बुनियाद पर, कुछ जगहों पर हुकूमत के ख़िलाफ़ मुजाहरों की बुनियाद पर, और कुछ जगहों पर जो इंसानी हकूक और बाज़ दीगर जैसे बेरोज़गारी वाले मामलात आपके सामने बयान किए उनकी बुनियाद पर, तो हुकूमत को अपनी तवज्जो तमाम इलाकों में मरकूज़ करना पड़ेगी। मरकजी हुकूमत अपनी फोर्सेज लेकर दीगर इलाकों में भी जाएगी, ऑफिशल्स जाएंगे, अल्टीमेटली कैपिटल वीक होगा, और ये राइट टाइम होगा कि जब कैपिटल के अंदर हम अपराइजिंग करेंगे, जो भी कंस्पिरेसी करने वाले उनकी तरफ से ये प्लान था। और तकरीबन इस कैफियत के वो करीब करीब पहुंचने वाले थे, लेकिन चूंकि हुकूमत वक्त आगाह हो चुकी थी इसलिए उन्होंने बहुत बरवक्त एक्शन लिया। इस आखिरी ग्रुप का काम ये था कि जब इस तरह की अपराइजिंग अपने पीक पर पहुँच जाए तो इन्होंने फौरी तौर पर फौज के ऊपर दबाव डालना था। ये बिजनेसमैनों का ग्रुप है, इनमें से एक बड़ी तादाद को ब्लैकमेल किया भी जा चुका है और बाकी को ब्लैकमेल किया जाना मकसूद था, और ब्लैकमेलिंग के ज़रिए जिसमें जिंसी और इस तरह के बाज़ मामलात शामिल थे, इनको मजबूर करना था कि ये एक तो फंडिंग करें ताकि लोकल फंडिंग का एलिमेंट सामने आ जाए जो भी अपराइजिंग करने वाली तहरीकें हैं, और दूसरा ये कि जब मामला ऐसा हो जाए कि यूँ लगे कि मुल्क भर के अंदर फसाद बपाए, ये गवर्नमेंट के साथ डील करें, और موجودہ فوجی گورنمنٹ فوج کو یہ کہنے کی کوشش کریں کہ وہ اپنے آپ کو کنگ سے جدا کر لیں یا مثلا پریزیڈنٹ سے جدا کر لیں تاکہ پریزیڈنٹ تنہا ہو جائے اور ایسی صورت میں یہ شام کے اندر تبدیلی لانے میں کامیاب ہو سکے. لیکن فارچونیٹلی شام نے معاملات پر اچھی گرفت کی اور شروع میں انہوں نے برعکس دیگر ممالک کے مظاہروں کی کوشش کی کہ مظاہرے لوگ کر لیں, اس پہ کوئی مشکل نہ ہو, لیکن جب اس میں تشدد کا عنصر بہت زیادہ آیا تو پھر الٹیمیٹلی گورنمنٹ کو بعد میں ایئرس لینے پڑے.
اچھا چلادی صاحب, موجودہ صورتحال کیا ہے اس وقت؟ جیسے آپ نے کہا کہ انہوں نے کچھ اندازہ لگا لیا کہ کنسپریسی وغیرہ ہو رہی ہے, لیٹسٹ سچویشن کیا ہے سیریا میں؟
دیکھیں, ایک تو ابھی اعترافات کی ایک تسلسل آ چکا ہے جس میں انہوں نے درا سے, ہوم سے اور بعض دیگر شہروں سے بہت زیادہ نوجوانوں کو جن کو انہوں نے اریسٹ کیا تھا ان کی اعترافی بیانات دیے ہیں, کہاں ان کو ٹریننگ دی گئی, کن لوگوں نے ان کو اس سارے معاملے پر ابھارا, کہاں ان کو فائنانس کیا گیا, اس کی ڈیٹیلز تقریباً منظر عام پہ آ چکی ہیں. اس کی وجہ سے اب وہاں کی عوامی رائے عامہ بہت تیزی سے بدل رہی ہے, اور آپ نے دیکھا ہوگا کہ مظاہرے کی جو شدت پہلے دنوں میں تھی وہ شدت بہت تیزی سے کم ہو گئی. دوسرا یہ ہے کہ حکومت نے تشدد کا عنصر ایک بہت محدود پیمانے پہ استعمال کیا, لامحدود نہیں استعمال کیا. اس کی میں وجہ بتا دوں کہ ہمارے یہاں لوگوں کو علم نہیں ہے, ابھی بھی میجورٹی آف دا پیپل مارے جانے والوں میں سے وہ لوگ ہیں جو یا سیرین انٹیلیجنس سے تعلق رکھتے ہیں یا شامی افواج میں ملازم ہیں یا شامی سیکورٹی پرسن ہیں, جن میں سے آپ کے سامنے چند مثالیں تو ہوں گی کہ درا میں ایک پورے فوجی خاندان کو, ایک فوجی کرنل کو اس کی پوری فیملی کے ساتھ جو ہے وہ مار دیا گیا. اسی طریقے سے بعد کے مظاہرے میں ہومس میں شاید ایک اور بڑا مظاہرہ ہوا, ایک اور مظاہرہ ہوا, اس کے اندر بھی اسی طریقے سے ایک کرنل کو, ان کی فیملی اور ان کے دو بچے, ان کو جو ہے وہ مار دیا گیا. اس سے آپ اندازہ لگائیں کہ مرنے والے لوگوں کی ایک بڑی تعداد جو ہے وہ ایسے لوگوں پر مشتمل ہے جو حکومتی لوگ تھے, اور چونکہ ان کو آرڈرز نہیں تھے عوام پہ اسلحہ اٹھانے کے تو الٹیمیٹلی وہ اپنے آپ کو ڈیفینڈ نہیں کر سکے. ایک پلس یہ کہ یہ جو کرمنلس نے کام شروع کیا اس کے نتیجے میں بھی کئی لوگ مارے گئے, اور وہ کرمنلس کا کام یہ تھا کہ جب وہ دیکھیں کہ اگر فوج ان کے اوپر اسلحہ نہیں اٹھا رہی یا سیکورٹی پرسنل نہیں اٹھا رہے تو پھر انہوں نے اسلحہ یوز کیا ہے. الٹیمیٹلی جب اسلحہ ویپن کسی سیکورٹی فورس کے اوپر یوز ہوتا ہے, بالکل کنٹریری ٹو بحرین کہ بحرین کے اندر ایک گولی نہیں کسی نے چلائی, لیکن یہاں گولیاں چلی ہیں. جواب میں جب سیکورٹی فورسز کو کاروائی کرنا پڑی ہے تو وہ الٹیمیٹلی شدت کا پہلو وہاں پر آیا ہے. تو یقیناً یہ دوسرا ہے, لیکن اس سب کے باوجود جو فیکٹ اینڈ فگر بتاتے ہیں وہ یہ ہے کہ مارے جانے والے لوگوں کی اکثر تعداد حکومتی لوگوں پر مشتمل ہے, جبکہ اس کے برعکس پورٹری کیا جا رہا ہے. اور اس کے علاوہ یہ ہے کہ اس وقت ان اعترافات کے نتیجے میں تقریباً اس غبارے سے ہوا نکل گئی ہے, مظاہروں کے اندر عوامی شرکت بہت کم ہو کے رہ گئی ہے. جن شہروں کو انہوں نے کنٹرول کیا اس میں ہر روز ایک بڑی تعداد لوگوں کی اسلحے کے ساتھ سرنڈر کر رہی ہے, اور سرنڈر کرنے کے بعد یہ ایک بڑی خوبصورت بات آپ دیکھیں گے کہ حکومت ان کو جیلوں میں نہیں رکھ رہی, جیلیں نہیں بھر رہی, بلکہ امیڈیٹ اگر 300 بندوں کا ایک گروپ مثلاً درا میں پکڑا گیا, انہوں نے سارے کنفیشن کیا, اعتراف جرم کیا, حکومت وقت نے ان سے جسٹ ایک سائن کروایا کہ آپ آئندہ اس طرح کی ایکٹیویٹیز میں ملوث نہیں ہوں, 24 گھنٹے کے اندر اندر جسٹ ان کو انویسٹیگیٹ کیا اور ان کو چھوڑ دیا گیا, اور کہا کہ آپ لوگوں کو گمراہ کیا گیا ہے اور ہم آپ لوگوں کو جیلوں میں نہیں رکھنا چاہتے. تو آپ کو بالکل باقی تمام ممالک کے برعکس یہاں پر محسوس ہوگا کہ جیلیں نہیں بھری جا رہی, سوائے جو مین کلپرٹ اگر کوئی پکڑا گیا ہے تو اس کو یقیناً انہوں نے انویسٹیگیٹ کیا, باقی لوگوں کو انہوں نے فوری طور پہ چھوڑ دیا. پھر آپ یہ پہلو بھی دیکھیں کہ جب درا میں ہوا تو شامی پریزیڈنٹ نے خطاب کیا قوم سے, جس کے بعد وہ میں نے بتایا کہ 1 کروڑ کے لگ بھگ لوگ نکلے. اس خطاب میں شامی پریزیڈنٹ نے یہ کہا, اور اس طرح کی مثالیں بھی کم ہیں, کہا کہ درا ہمارا دل ہے اور درا شام کا قلب ہے, اور ہم اپنے قلب کو کبھی مجروح نہیں ہونے دیں گے. اور پھر یہ کہا کہ وہ تمام لوگ جو اس واقعے میں ملوث تھے ہم سمجھتے ہیں کہ انہیں گمراہ کیا گیا ہے, لہٰذا ہم ان کے خلاف کوئی اقدام نہیں کریں گے, کوئی اگریشن نہیں کریں گے, اور عملاً انہوں نے اگریشن نہیں کیا. یا بعض جگہوں پہ, البتہ ہم یہ نہیں کہنا چاہیے, یہ ضرور ہوگا کہ بعض جگہوں پہ جو سیکورٹی پرسنل آگے کھڑے ہوتے ہیں وہ وقت کے مطابق ڈیسیجن لیتے ہیں, بعض اوقات اس بات کے امکان بھی ہیں کہ ڈیسیجن میکر جو ہے وہ غلطی کریں, اس کے امکانات بھی ہیں کہ فورسز کے اندر بھی بعض لوگ غلطی کریں اور تشدد کینسر کو بڑھاوا میں کام لیا جائے. لہٰذا یہ نہیں کہا جا سکتا کہ وہ معصوم ہیں اور انہوں نے کوئی غلطی نہیں کی اور وہاں پر کوئی خطا ہی نہیں کی ہوگی, یقیناً ہوگی, لیکن اگر آپ ایز اے ہول اس کو انالیسس کریں گے تو وہ پہلو کم ہے, اور عملاً حکومت کا کمانڈ اینڈ کنٹرول پازیٹیو انداز میں بہتر آگے بڑھ رہا
ہے. اس ساری صورتحال کے نتیجے میں فیوچر کیا دیکھتے ہیں کہ سیریا میں جو شورش اٹھی ہے کیا یہ ناکام ہو جائے گی؟
دیکھیں, ہر چیز کا جہاں ایک منفی پہلو ہوتا ہے ایک مثبت پہلو بھی ہوتا ہے. میرا یہ خیال ہے کہ اگر شام کی حکومت نے کوئی اگریسو سٹیپ نہ لیا اور کوئی ایسی بنیادی غلطی نہ کی کہ جس کے نتیجے میں خون بہت زیادہ انوالو ہو جائے، تو یقیناً یہ ناکام ہو جائے گی. اور ابھی تک کی جو صورتحال لگ رہی ہے اور جس سمت میں صورتحال جا رہی ہے، یہ ناکامی ہی کی طرف جا رہی ہے، موجودہ جو سازش ہے ایک. اور دوسرا یہ ہے کہ اس بات کا مثبت پہلو یہ ہے کہ یہ وہ سازش تھی جسے ممکن ہے چند سالوں بعد پنپنا تھا، اور اگر اس وقت یہ پوری تیاری کے ساتھ یہ لوگ حملہ آور ہوتے تو شاید حکومت سے اس سے نپٹنا آسان نہ ہوتا. لیکن ابھی اس کے برعکس، چونکہ وہ وقت کا انہوں نے ایلیمنٹ دیکھتے ہوئے قبل از وقت اس کو شروع کیا ہے، تو اس وجہ سے انہیں انشاءاللہ ناکامی ہوگی. اور یہ وہ علاقہ کہ جس کے بارے میں خالد مشعل نے کہا کہ جب پوری دنیا کے اندر کوئی ہمارا پناہ گاہ نہیں تھا اور تمام کنٹریز بالخصوص عرب ممالک نے ہماری حمایت سے ہاتھ اٹھا لیا تھا اور ہماری مقاومت تنہا رہ گئی تھی، اس وقت فقط شام تھا جو میدان میں کھڑا تھا، جو اسرائیل کے مد مقابل للکار رہا تھا اور جس نے کھلم کھلا فلسطینیوں کی اور حزب اللہ کی حمایت کا اعلان کیا. تو انشاءاللہ ان مجاہدین کی دعائیں جو ہیں وہ رنگ لیں گی اور شام کا زوال نہیں لگ رہا قیام میں.
اب تک کی گفتگو سے ہمیں یہ معلوم ہوتا ہے کہ یہ جو ویسٹرن سازش جو یہاں شام میں نظر آ رہی ہے، یہ ناکامی سے دوچار ہوئی، اور اس کی ناکامی کی وجہ قبل وقت یعنی پلان سر ہٹ کر عمل درآمد تھا. اور یہی چیز ہم نے 2006 میں حزب اللہ اسرائیل کی جنگ میں بھی دیکھی کہ اسرائیل نے قبل از وقت حملہ کیا، یعنی جب حزب اللہ لبنان نے اسرائیل کے دو فوجیوں کو گرفتار کیا اور کچھ کو مارا، تو اس کے بعد اسرائیل نے اپنے پلان سے ہٹ کر، جو ان کا پلان پہلے سے موجود تھا حملے کا، اس سے ہٹ کر پہلے ہی حملہ کر دیا اور شکست سے دوچار ہوئے. تو آیا یہ قبل از وقت حملہ یہ ایجنسیوں کی ناکامی ہے یا ان کی غلط اطلاعات کی جماوری ہے؟ اس کو مزید واضح فرمائیے.
تھوڑا دونوں کا معاملہ مختلف ہے. حزب اللہ کے معاملے میں وہ باور کرتے تھے کہ ہم ایک ملک ہیں، ہم اتنی بڑی ٹیکنالوجی رکھنے والی فورس ہیں، ہم ایک آرگنائزیشن کے مقابلے میں آئیں گے تو وہ ملک بھی آدھا جو ان کی سپورٹ میں نہیں جائے گا، حزب اللہ کی سپورٹ میں نہیں جائے گا، تو وہ یہ سمجھتے تھے کہ ہم اس کو بالکل شٹر گر کے رکھ دیں گے. وہاں صورتحال مختلف تھی، لیکن وہاں گروہ خدا نے اپنی آمادگی کو اس لیول پہ پہنچایا ہوا تھا کہ وہ ہر لمحہ آمادہ تھے کہ اگر اس سے بہت پہلے بھی دشمن اتنا بڑا وار کر دیتا تو شاید وہ اس کے لیے آمادہ اور تیار تھے. یہ الحمدللہ حزب اللہ کی کامیاب ٹیکنیک تھی، کامیاب ان کی اسٹریٹجی تھی. شام کے معاملے میں البتہ ایک تو یہ کہ انہوں نے کافی سارا کام پہلے سے کر لیا تھا، اور آپ کو یاد ہوگا کہ کنڈولیزا رائس نے باقاعدہ یہ اسٹیٹمنٹ جاری کی تھی، اس نے کہا تھا کہ ہم مشرق وسطیٰ بدل رہا ہے اور ہم نئے مشرق وسطیٰ کو تشکیل دے رہے ہیں. اب نئے مشرق وسطیٰ میں کیا رکاوٹ ہے؟ مثلاً ان کے لیے دو رکاوٹیں اس پورے خطے کے اندر، ایک شام ایک حزب اللہ. اور شام اور حزب اللہ اگر ختم ہو جائے تو وہ حماس بھی اپنا وجود باقی نہیں رکھ سکتی، اور یہ جو دیگر عرب کنٹریز ہیں، یہ تو سوائے ایک عرب کنٹری کے وہ سارے کنٹریز تو پہلے ہی ان کے لے پالک ہیں. لہٰذا یہ بھی جو ایک لاجیکل دلیل ہے کہ شام کے بارے میں وہ اعلان جنگ کر چکے ہیں اتنا عرصہ پہلے. پھر پریزیڈنٹ بش نے اپنی گفتگو میں ایکسز آف ایول دو تین کنٹریز کو قرار دیا، جن میں سے ایک اس کو شام کو، ایک ایران کو، اور ایک جنوبی کوریا کو، شمالی کوریا کو قرار دیا، اور شمالی کوریا کے ساتھ بعد میں پیش کر لیا، اور ظاہر ہے یہ دونوں کنٹریز ان کے سامنے سرنڈر کرنے کے لیے تیار نہیں ہوئے. یہ خود اس بات کی دلیل ہے. یہ فارن انوالومنٹ اور کیا ہوتی ہے؟ یہ تو کھلم کھلا انوالومنٹ ہے کہ ایک ملک ہے اس کو آپ ایکسز آف ایول قرار دے رہے ہیں، اور جب آپ خود دعوے دار ہیں کہ ہم جو ہیں وہ ایول کو ختم کریں گے، تو اس کا مطلب ہے کہ آپ اس ایول کو ختم کرنے کے لیے ہر طرح کی ایکٹیویٹی کر رہے ہوں گے، اور یہی ایکٹیویٹیز انہوں نے شام کے اندر کی. میں سمجھتا ہوں شام کے معاملے میں ان کا قدم قریب جچا تولا تھا، اور شام کے اندر بعض ویکنسز بھی موجود تھیں، شام کے معروضی حالات کا بھی انہوں نے بہت فائدہ اٹھایا ہے. لیکن اس سب کے باوجود چونکہ شام کی حکومت کا موقف ہمیشہ شامی عوام کے ہمانگ رہا ہے، اور شام نے اس معاملے پر بھرپور آپ کہہ لے کہ اچھی حکمت عملی اور تدبر کا ثبوت دی ہے، فوراً اس طریقے سے جنگی انداز نہیں اختیار کیا جس طریقے سے بعض دیگر ممالک نے کیا ہے. تو اس وجہ سے نہ فوج کے اندر کوئی انریسٹ ہے، نہ عوام کی میجورٹی کے اندر کوئی انریسٹ ہے، اور وہ ایک کلیل گروہ ہے کہ ظاہر ہے کہ جو اگر اوپن ہو گیا تو اس کے لیے مشکل ہے کہ وہ اب اپنی بات سے سرنڈر کرے یا پیچھے ہٹے، تو وہ ممکن ہے کچھ عرصہ مزید مزاحمت کرنے کی کوشش کرے گا. اور یہ اب پریشر اس کے اوپر ڈال رہے ہیں، بالخصوص بعض اقتصادی پابندیوں کے ذریعے، بعض موومنٹ کی پابندیاں انہوں نے عائد کی ہیں شام کی جو موجودہ حکومت کے سیٹ اپ کے کئی عہدیداروں پر، یورپی یونین نے بعض پابندیاں عائد کی ہیں، تو وہ اب شام کو تھوڑا پریشرائز کر رہے ہیں کنٹینیوسلی. لیکن میرا خیال ہے دیر ہو چکی ہے ان کے اینڈ پر. اور پھر یہ کہ چونکہ شام ہی کے قریب ایک اور ملک لیبیا میں وہ باقاعدہ اپنی فوجیں نیٹو اور امریکہ اتار چکے ہیں، تو عملاً بھی ان کے لیے ابھی شام کے اندر اس طرح کی مداخلت ممکن نہیں رہی. اس لیے زیادہ امکانات یہ ہیں کہ یہ موجودہ اپرائزنگ جسے آپ یہ بغاوت کہیں، یا مثلاً آپ ایک سازش کہیں کہ سازش تھی، اور ایک بڑی تعداد نیچرلی بھی ان کے ساتھ گئی ہوگی، جسے بڑا گریجولی اندازہ ہوا اور جس کی وجہ سے آپ یہ دیکھتے ہیں کہ ایک ڈکریز آیا، تو میں سمجھتا ہوں کہ وہ کامیاب نہیں ہوگی، اور عوام کو بڑی تیزی سے اندازہ ہو رہا ہے، چونکہ اسرائیل نے اس معاملے میں بڑے اگریسو رول پلے کیا ہے، اور اسرائیل شام کا ازلی دشمن ہے. آج بھی شام کی گولان ہائٹس اسرائیل کے قبضے میں ہیں، اور آج بھی شام یہ ہدف رکھتا ہے کہ جب بھی اسے موقع ملے گا وہ گولان ہائٹس کو واپس لے گا. شام اسرائیل کو اپنا جنگی مجرم سمجھتا ہے، شامی اسرائیل کو اپنا جنگی مجرم سمجھتے ہیں. شامی یہ جانتے ہیں کہ اس وقت اسرائیل شام کے اندر جو ہماری حکومت ہے یہی حکومت ہے جو اسرائیل کے مد مقابل کہیں سٹینڈ لے سکتی ہے اور کھڑی ہو سکتی ہے، کوئی اور اس کا متبادل نہیں ہو سکتا، اور کوئی اور گورنمنٹ جو پرو امریکہ گورنمنٹ ہو وہ کیسے اسرائیل کے مقابلے میں کھڑی ہوگی. تو یہ شام کی اپنی سالمیت کا مسئلہ بھی ہے، اور بہت جلدی شام کے لوگوں نے یہ باور کر لیا ہے کہ ایسا نہیں ہے جیسا پورٹری کیا جا رہا ہے. اس لیے ایک بڑا ریورس ہے اس تحریک کے اندر جو شروع کی گئی تھی.
ہم جناب ناصر عباس شرازی صاحب کے شکر گزار ہیں.
بہت شکریہ آپ،
اور امید کرتے ہیں کہ عوامی طبقات میں پائی جانے والی تشنگی ہمارے اس مختصر سے پروگرام سے کافی حد تک دور ہو چکی ہوگی. اگلے پروگرام تک کے لیے البلاغ اسٹوڈیو سے ہماری ٹیم کو اجازت دیجیے. اللہ حافظ.